नमस्कार, कार्यक्रम बधिरो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी बाढ़ी पहिरोको अवस्था र त्यसबाट बचाउन भइरहेका उपाय बारे छलफल गर्दैछौ। गएको बिहिबारदेखि परेको भीषण वर्षाका कारण आएको बाढ़ी र पहिरोको कारण देशभरको जनजीवन आक्रान्त बनेको छ। तराईका सबैजसो जिल्ला जलमग्न भएको छ भने पहाड़ी जिल्लाहरूमा पहिरोका कारण धेरै नागरिक विस्थापित भएका छन्। सरकारले उद्धार तथा राहतका लागि सबै संयन्त्र प्रयोग गरेको जनाए पनि लगातारको वर्षाका कारण उद्धार र राहतका कार्यक्रम प्रभावकारी हुन सकेको छैन। गृह मन्त्रालयका अनुसार गए रातिसम्म 64 जनाको ज्यान गएको छ भने 36 जना बेपत्ता भएका छन्। 44 जना घाइते छन्। झण्डै 19,000 घर परिवार विस्थापित भएका छन्। 728 घर पूर्ण रूपमा क्षति भएको र 2153 घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। क्षति र विस्थापितको अवस्था कहाली लाग्दो भए पनि अझै केही समय पार्नुपर्ने अनुमान गरिएको छ। आजको कार्यक्रममा हामी बाढ़ी पहिरोको पछिल्लो अवस्था, प्रकोपबाट जोगिने उपाय, राहत र उद्धारका लागि भएका प्रयास, अवरूद्ध सड़क खोल्न भइरहेका कोशिश लगायतका विषयमा छलफल गर्दैछौ। कार्यक्रम शुरू गरौं जल तथा मौसम पूर्वानुमान महाशाखा अन्तर्गतको बाढ़ी शाखाका प्रमुख राजेन्द्र शर्मासँग गरिएको कुराकानीबाट। तपाईँलाई कार्यक्रम बदलिन नेपालमा स्वागत छ।
धन्यवाद।
यति बेला बाढ़ीका कारण सिंहो देश चाहिँ आक्रान्त छ। देशका तराई भूभाग चाहिँ जलमग्न भएका छन्। हजारौं नागरिकहरू चाहिँ आफ्नो घर थाथलो छोडेर चाहिँ बाहिर निस्केका छन्। यो बाढ़ी र वर्षाको अवस्था कहिलेसम्म यस्तो जारी रहला, के छ अवस्था?
वास्तवमा यो गत बिहिबारदेखि चाहिँ तल्लो क्षेत्र जहाँ इन्डियाबाट हिन्द महासागरबाट हावा आउँछ त्यो हावा चाहिँ बिहिबारदेखि नै अब नेपालमा प्रवेश गर्दैछ है भन्ने कुरा हामीले जानकारी पायौँ र त्यही आधारमा हामीले गृह मन्त्रालयलाई पनि सूचना गर्यौँ र नभन्दै बिहिबार साँझ शुक्रबार बिहानदेखि चाहिँ पूर्वी भागबाट यो सिस्टम हामीले जुन आकलन गरेका थियौँ त्यो सिस्टम चाहिँ आयो र चाहिँ पूर्वी भागका अधिकांश तराईका स्थानहरूमा डुबान गरेको छ र त्यसै गरी मध्य भाग र पश्चिम भागमा पनि अहिले फैलिँदैछ।
यो अवस्था कहिलेसम्म रहला, यो पानी कहिले कम हुन्छ?
अब मनसुन हो, ठ्याक्कै पानी रोकिन्छ भन्न त हामी सक्दैनौँ। तर तथापि अस्तिको जुनदेखि अहिले बिहिबारदेखि जति आइरहेको छ सिस्टम त्यो चाहिँ अब 2-3 दिनमा अब नर्मल होला।
यो नेपालको हामी यसअघि पनि पटक पटक बाढ़ीबाट नेपाल चाहिँ प्रभावित रहने आएको छ, नेपालको तराई क्षेत्र। विगतको बाढ़ी र वर्षाको त्यो स्थिति र अहिलेमा के फरक छ, अवस्था कस्तो रहन्छ, फरक छ?
बाढ़ी त लगभग प्रत्येक वर्ष जस्तो नै गइराख्ने देश हो नेपाल, होइन? तर यस वर्ष चाहिँ अलिकति हामीले जुन लो प्रेसर जोन भन्छौँ, न्यून चापीय क्षेत्र, त्यो चाहिँ अलिक ठुलो रूपमा नेपालमा आयो। पहिला चाहिँ बिस्तारै सानो सानो प्याच प्याचमा आउँथ्यो र कुनै ठाउँमा बाढी ल्याउँथ्यो, कुनै ठाउँ सुखाइरहन्थ्यो, त्यसरी चाहिँ बर्खा बित्थ्यो भने यसपालि अलिकति ठुलो सिस्टम होल पुरै नेपालमा आएको हुनाले हामीलाई अलिकति समस्या परेको हो।
यो चाहिँ के कारणले यस्तो भयो? विगतका वर्षहरूमा यो कम हुन्थ्यो, न्यून चापीय क्षेत्र कम बन्थ्यो भने यो वर्ष चाहिँ बढी बन्यो।
यो ठ्याक्कै यही हो भन्ने कारण त छैन, तर हामीले जुन मनसुन सिजन आउनुभन्दा अगाडि यो 7-8 देशका वैज्ञानिकहरू बसेर एक ठाउँमा बसेर चाहिँ उनीहरूले यसपालिको मनसुन कस्तो होला त्यो लालिना भन्ने एउटा प्रक्रिया हुन्छ हाम्रो यो मेट्रोलोजी हाइड्रोलोजीमा, अब त्यो प्रोसेसहरू के होला भन्ने कुराहरूको अध्ययन गरेर यस वर्षको मनसुन चाहिँ कस्तो होला त भन्ने कुराहरू निकाल्छन् र यो मनसुन अगाडि पनि त्यो कुरा प्रकाशमा आएको थियो र त्यति बेला चाहिँ यो यस पटकको मनसुन नर्मल भन्दा अलिकति हाई हुन्छ, केही हाई हुन्छ भन्ने चाहिँ आकलन पहिला नै थियो। र कस्तो हुन्छ भने कुनै सिजनमा अलिकति बढी हुने, कुनै सिजनमा कम हुने त स्वाभाविकै हो, तर हाम्रो जुन वर्षभरिको पर्ने पानी एभरेज हेर्दाखेरि सालाखाला उस्तै उस्तै देखिया छ। विगत 30-40 वर्षको हेर्दै जाँदा यो प्याटर्न चाहिँ नि पर्ने औसत वर्षभरिको पानी बर्खाले ल्याउने पानी चाहिँ उस्तै नै छ, तर के चेन्ज देखिया छ, के फरक देखिया छ त अब आउने पछिल्ला वर्षहरूमा के फरक देखिया छ भने, यो पानी पर्ने यो जुन प्याटर्न छ, जस्तो पहिला चाहिँ चार महिना बर्खाको चार महिनाभरि नै त्यो डिस्ट्रिब्युसन भन्छौँ हामीले, जेठमा अथवा असार साउन भदौमा पर्ने डिस्ट्रिब्युटेड भएर पर्थ्यो भने, अहिले चाहिँ कुनै समयमा सुक्खा हुने र कुनै समयमा पानी पर्यो भने धेरै पानी पर्ने, तर औसत वार्षिक हेर्दाखेरि चाहिँ उति नै छ, तर पर्ने प्याटर्न इन्टेन्सिटी भन्छौँ हामीले, त्यो इन्टेन्सिटी घन त्यसमा चाहिँ फरक परेको हामीले देख्न सक्छौँ।
भनेपछि यो जस्तै हामी पानी पर्यो भने भाँडोले घोप्टाए जस्तो कस्तो पानी पर्यो भन्छौँ नि, भनेपछि त्यो यो आएको चाहिँ पछिल्लो परिवर्तन भयो, पहिला चाहिँ यस्तो हुँदैन थियो,
पहिला पनि नहुने त होइन, तर पहिलाको तुलनात्मक रूपमा हेर्दाखेरि पछिल्ला वर्षहरूमा यो प्याटर्न चाहिँ अलिक बढी देखिएको छ, र हामीले क्लाउड ब्रस्ट भन्छौँ, तपाईँले भाँडामा घोटा भन्नुभयो, त्यसमा यो मेट्रोलोजी हाइड्रोलोजीले प्रयोग गर्ने विषय शब्द चाहिँ क्लाउड ब्रस्ट। क्लाउड ब्रस्ट भनेको एकदम बादलै फुट्याए किसिमले चाहिँ परेको पानी भनेर त्यो भन्ने गरेको छ।
तराईका क्षेत्रहरूमा चाहिँ ठुला नदीहरू चाहिँ प्रवेश गरेको छैन, तर साना नदीहरूको कारणले चाहिँ बढी जलमग्न भयो भनिन्छ। भनेपछि यो जुन ठाउँमा पानी पर्यो क्लाउड ब्रस्ट भनेर तपाईँले भन्नुभयो, त्यो पानी चाहिँ अन्तर बगेर जान नपाएको कारणले गर्दाखेरि बढी जलमग्न रह्यो,
तपाईँले भन्ने कुरा पनि साँचो हो। र अर्को कुरा के पनि हो भने, यसपालिको पानी चाहिँ पहाडी क्षेत्र भन्दा पूर्व उत्तरतिर, पहाडी क्षेत्रको उत्तरतिर भन्दा दक्षिणतिर बढी पर्यो, जस्तो चुरिया रेन्ज र तराईमा बढी कन्सन्ट्रेटेड भएर पानी पर्यो। त्यो हिसाबमा के भयो त भन्दाखेरि, ठुला ठुला नदी जलाधार त माथिदेखि नै बगेर आउने हो, होइन, हिमनदीबाटै आउने हो भने माथिल्लो क्षेत्रमा कम पानी पर्यो र तल्लो जुन तराईको चुरिया क्षेत्रमा बढी पानी पर्या हुनाले त्यहाँका चुरियाबाट जन्मिने नदीहरूमा चाहिँ अलिक बढी चाहिँ त्यहाँ बाढी आयो, र माथिल्लो तटीय क्षेत्रबाट आउने पानी चाहिँ अब बिस्तारै आउँदैछ, बाढी आउँदैछ, तर जति ठुलोमा आउँथ्यो पहिला यसपालि त्यो नभइकन सानो खरे खोलामा बढी आएको कारणले चाहिँ अलिकति जोखिम बढेको छ।
कुन स्थितिमा छ खोलाको अवस्था भनेर तपाईँले यहाँबाट चाहिँ मापन गरिरहेका छौँ भनेर भन्नुभएको छ, त्यसको मापन चाहिँ कसरी गर्नुहुन्छ, किनकि कन्काई नदी मानिलु, कन्काई नदी चाहिँ काठमाडौँबाट धेरै टाढा छ, तर त्यहाँ चाहिँ कतिखेर कुन अवस्थाको बाढी आयो के आयो भन्ने कुरा हामीले कसरी मापन गर्छौँ र त्यहाँ म्यासेज पठाउँछौँ?
हाम्रो आठवटा नदी जलाधार क्षेत्र, मुख्य नदी जलाधार क्षेत्रका विभिन्न 30-35 ठाउँमा हाम्रो खोलाको लेभल नाप्ने स्टेसनहरू छ। त्यो स्टेसन भने त्यसमा के हुन्छ त भन्दाखेरि, त्यसमा राडार भन्ने एउटा हुन्छ, त्यो खोलाको माथि राखिन्छ, पुलमा भए पुल नभए यस्तो पोल गाडेर त्यहाँ राडार भन्ने एउटा सिस्टम राखिन्छ, त्यो राडारले चाहिँ कति लेभल घटबड भइरहेको छ भन्ने त्यो सेन्स गरेर त्यसले चाहिँ सिम कार्डको मार्फत, हाम्रो त्यहाँ सिम कार्ड पनि हुन्छ, त्यसको मार्फत हाम्रो सेन्ट्रल सर्भर हुँदै चाहिँ हाम्रो वेबसाइटमा आउँछ।
जस्तै हामी अहिले कुरा गरिरहँदाखेरि चाहिँ यो इमर्जेन्सी साइरन जस्तो बजिरहेको छ यहाँ भित्र, यो चाहिँ त्यहाँको खोलाको अवस्था के छ भनेर हामीले यो सूचना चाहिँ निरन्तर आइरहेको छ।
हो, त्यो खोलाको मात्रै होइन, हाम्रो चाहिँ विभिन्न ठाउँमा 90 ठाउँमा चाहिँ, लगभग 90 ठाउँमा यो पानी एक घन्टामा कति पर्यो, 3 घन्टामा कति पर्यो, 6 घन्टामा कति पर्यो भन्ने सूचना पनि आइरहेको हुन्छ। यो 15-15 मिनटको अन्तरालमा यहाँ आउँछ, काठमाडौँ यो सेन्टरमा आउँछ, र त्यसको आधारमा कुन खोलाले लेभल नाग्यो अथवा कुन ठाउँमा वर्षाको पानी अत्याधिक भयो, हामीले तय गरेको चिन्ह खतराको बिन्दुभन्दा चाहिँ माथि पुग्यो, त्यो ठाउँबाट आएका सूचनाहरू माथि पुगेको खण्डमा यो कराउने गर्छ, यहाँ साइरन कराउने गर्छ, र कराउने बित्तिकै हामीले सूचना प्रवाह गर्छौँ र मास एसएमएस पनि पठाउँछौँ, त्यो हिसाबमा चाहिँ हामीले कार्य गर्दै आइरहेका छौँ।
जस्तै यो म्यासेज हामी कसरी पठाउँछौँ, नेपाल टेलिकम मार्फत पठाउँछौँ कि तपाईँहरूको छुट्टै संयन्त्र हुन्छ, कसरी हुन्छ यो उसको?
यो म्यासेज पठाउने सिलसिलामा चाहिँ विगत 1.5 वर्ष अगाडि चाहिँ हाम्रो तत्कालीन मन्त्रीज्यू सञ्चार मन्त्री हुनुहुन्थ्यो, उहाँको संयोजकत्वमा एउटा बैठक बसेर के गर्न सक्छौँ त हामीले बाढी सूचना दिनलाई भनेर उहाँले बैठक बसाल्नु भएको थियो, र एनटिसी र यो एनसेल का त्यहाँबाट पनि प्रतिनिधित्व आउनुभएको थियो, उहाँहरूले हामी सक्छौँ हामी गर्न सक्छौँ भन्ने हिसाबमा चाहिँ त्यसपछि चाहिँ हाम्रो सुरुवात भयो। र त्यो गर्दाखेरि के गर्छौँ त हामीले भन्दाखेरि, जस्तो हिजो साँझसम्म कुनै पनि क्षेत्रमा बस्ने, जस्तो हामीले के बनाछौँ भने प्रत्येक नदीको तल्लो तटीय क्षेत्रमा त्यो नदीमा खतराको चिन्ह आयो भने कहाँ कहाँ दिने, कुन कुन ठाउँको मान्छेलाई सूचना दिने भनेर हामीले नक्साहरू कोरेका छौँ। त्यो 42 ठाउँ हामीले छानेका छौँ, बनाएका
छौँ,
42 ठाउँलाई हामीले तय गरेका छौँ। जस्तो नारायणी देवघाटदेखि तल इन्डियाको बोर्डरसम्मै एउटा ठाउँ भयो, त्यस्तै गरी कर्णाली चिसापानीदेखि तल बोर्डरसम्म अर्को ठाउँ भयो, त्यस्तै कोशीको चतरादेखि तल बोर्डरसम्म अर्को ठाउँ भयो। त्यो ठाउँमा कुन कुन त्यो ठाउँमा पनि हामीले कहाँसम्म यो पानीले भेट्न सक्छ भन्ने हिसाबमा तय गरेका छौँ। र त्यो सूचना के गर्छौँ त भन्दाखेरि, प्रत्येक ठाउँका जुन टावर टेलिफोन टावरहरूले त्यो ठाउँमा अघिल्लो दिन राति चाहिँ त्यहाँका मोबाइलहरूको फोन नम्बर सङ्कलन गर्छ
अटोमेटिक
रूपमा, र त्यो
टावर मार्फत सम्पर्क भएका
प्रत्येक टावर मार्फत सम्पर्क भएका फोनहरू हामी कहाँ आउँछ, र कुन अर्को दिन कुन ठाउँमा सूचना दिनुपर्ने हो र के सूचना दिनुपर्ने हो त्यो टावरभित्र भएका व्यक्तिहरूलाई सूचना हामीले प्रवाह गर्छौँ त्यो क्षेत्रभित्र। जस्तो उदाहरणको लागि हामीले पश्चिम राप्ती कुसुम भन्ने ठाउँ छ, त्यो ठाउँमा हाम्रो स्टेसन छ, त्यो स्टेसनमा त हामीले तय गरेको लेभल कट्यो, त्योभन्दा माथि आयो भाव पानीको भने चाहिँ नि त्यो क्षेत्रभन्दा तल्लो जहाँ बाँकेका यदि विभिन्न डुबान हुने क्षेत्रहरू छन् त्यो क्षेत्रलाई समेट्ने गरी हामीले नक्सा बनाछौँ, र त्यो क्षेत्रको व्यक्तिलाई मात्रै जान्छ त्यो एसएमएस, अरू क्षेत्रलाई जान्दैन, त्यो क्षेत्रकोलाई जान्छ। र एसएमएसमा चाहिँ त्यति बेला राप्ती नदी पश्चिम राप्ती नदीको बहावले चेतावनी तह अथवा खतरा तह पार गरेको छ, त्यसैले सजग रहनुहोला अथवा सुरक्षित ठाउँमा जानुहोला भन्ने कुराहरू हामीले मेसेज पठाउँछौँ।
प्रभावित क्षेत्रमा बाढीले जलमग्न भएको ठाउँमा चाहिँ मानिसहरू पीडित भएका छन्, त्यहाँ कसरी बस्न सक्छन्, सावधानी कसरी अप्नाउन सक्छौँ, तपाईँलाई पनि निरन्तर त्यही विषयमा चाहिँ सम्पर्क फोनबाट चाहिँ तपाईँले जानकारी गराइरहनु भएको छ।
हामीले चाहिँ यो जब बिहिबारदेखि नै हामीले पानी पर्नुभन्दा अगाडिदेखि नै गृह मन्त्रालयलाई सूचना गरिरहेछौँ, र त्यही हिसाबमा उहाँहरूले पनि आफ्नो संयन्त्र लगाएर काम गरिरहनु भएको छ। र जनताको लेभलमा कुरा गर्दाखेरि माथिल्लो तटीय क्षेत्रमा पानीको लेभल जुन हामीले तय गरेका हुन्छौँ, सावधानी लेभल, खतराको लेभल भनेर 2-3 लेभल हामीले राखेका छौँ प्रत्येक खोलामा जहाँ जहाँ हामीले हाम्रो स्टेसन छ, र वर्षाको पानीको पनि कति मात्रामा पानी पर्यो भने सूचना गर्ने भन्ने किसिमको त्यो थ्रेसवर्ल्ड भन्छौँ हामीले, त्यो राखेका छौँ, एउटा तह निर्धारण गरेका छौँ बिन्दु। त्यो तह कट्ने बित्तिकै हामीले तल्लो तटीय क्षेत्र त्यो नदीबाट प्रभावित हुने तल्लो क्षेत्र जहाँ बासिन्दाहरू प्रभावित हुन्छन् त्यो क्षेत्रका बासिन्दाहरूलाई मास रूपमा एकैचोटि एसएमएस पठाउने पनि गरिरहेछौँ। र त्यस्तो एसएमएस हामीले कङ्काईमा पठायौँ, पूर्वी र पश्चिमी दुवै राप्तीमा पठायौँ, त्यस्तै गरी बबईमा पठाइसक्यौँ, उता कोशीतिर पनि पठाइसक्यौँ। र पानी धेरै परेको ठाउँमा हाम्रो स्टेसन छैन भने खरे खोला पनि उर्लेर आउँदैछ भन्ने किसिमको पनि हामीले मेसेजहरू पठाइरहेछौँ। त्यो मेसेज पाइसकेपछि जनताहरूलाई चाहिँ अलिकति उच्च स्तरमा बस्ने र कतिपय ठाउँहरूमा विभिन्न सङ्घ संस्थाले यो सुरक्षित क्षेत्र भनेर भवनहरू बनाइरहेछ, इभ्याकुएसन सेन्टर भनेर, त्यो भवनहरूमा बस्ने नआतिने
सामूहिक रूपमा बस्ने,
हजुर त्यो नै हो हामीले भन्ने चाहिँ। अब तल्लो भेकमा तल्लो तलामा राखेका कुराहरू अलिकति महत्त्वपूर्ण कुराहरू अलि माथि राखिदिने, गाई वस्तुहरू फुकाएर राखिदिने, बाँधेकै बेला पनि कतिपय गाई वस्तु डुबेर मरेका छन्, फुकाएर अलिकति उच्च ठाउँमातिर धपाउने, त्यही नै हो।
त्यस्तै त्यसभन्दा बाहिर चाहिँ मान्छे यो राहत र उद्धारको काम पनि अब सँगसँगै सुरु भइसकेको छ, यसलाई चाहिँ कसरी प्रभावकारी बनाउनु पर्ला, गृह मन्त्रालयसँग पनि तपाईँहरू निरन्तर सम्पर्कमै हुनुहुन्छ, कसरी अगाडि बढिरहेको चाहिँ जानकारी पाउनु भएको छ?
हाम्रो विभागको काम चाहिँ कहाँसम्म सीमित हुन्छ भने जब हामीले सूचना गृह मन्त्रालयदेखि लिएर तल्लो तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूसम्म हामीले सूचना दिएपछि वास्तवमा हाम्रो विभागको मुख्य कार्य चाहिँ सम्पन्न हुन्छ। तैपनि त्यसपछिका उद्धारका कुराहरूमा पनि हामी गृह मन्त्रालयसँग निरन्तर सहयोगीको रूपमा हामी उहाँहरूसँग सम्पर्कमा हुन्छौँ। र त्यो हिसाबमा भन्नुपर्दा हामीले चाहिँ पानी पर्नुभन्दा अगाडि अथवा बाढी जाँदैछ अब खतराको त नाग्दैछ भन्ने थाहा पाउने बित्तिकै चाहिँ हामीले समन्वय गर्ने गरेका छौँ त्यहाँ। र त्यहाँबाट गृह मन्त्रालय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट जिल्ला स्थित कार्य सञ्चालन केन्द्रहरूमा चाहिँ सूचना प्रवाह गर्ने त्यस्तो गरी यो सुरक्षा कर्मीहरूलाई खटाउने कामहरू उहाँले गरि नै रहनु भएको छ। तथापि यो नेपालभरि एकैचोटि आएको अवस्थामा चाहिँ अब हाम्रो हेलिकप्टरहरू पनि सबै ठाउँमा बस्न नसक्ने स्थिति भएको हुनाले केही कुनै कुनै ठाउँमा अलिकति विलम्ब भएको अवश्य नै हो, तर पनि सक्दो काम चाहिँ हामी गरिरहेका छौँ।
जस्तै यो अन्य किसिमका प्राकृतिक प्रकोपहरू हामीले दुई वर्ष अगाडि एउटा विनाशकारी भूकम्पको पनि अनुभव हासिल गर्यौँ, त्यसमा पनि रातो द्वारमा चाहिँ मान्छेहरू खटिए र यो बाढी पनि हामी अब झन्झन् त्यस्तै अवस्थामा छौँ। त्यसमा र यसमा मानिसहरू रात र उद्धारमा खटिने मान्छेहरूले के कुरामा बढी ध्यान दिनुपर्छ, त्यति बेला र अहिले के फरक छ?
अब जस्तो भूकम्प जाँदाखेरि चाहिँ दुई चार मिनटमै सबै कुरा भत्किने भत्किसक्छ होइन, ढल्ने ढलिसक्छ, यद्यपि त्यसको केही इम्प्याक्टहरू पछिसम्म पर्ला, तर मुख्य जुन झट्का हो त्यो चाहिँ पहिला एकचोटि आउँछ, त्यसपछि पराकम्पहरूका कुरा भए त्यसपछि उद्धारमा लाग्ने कुरा हो। नि यो चाहिँ बाढीको चाहिँ कस्तो हुन्छ नि, निरन्तर अब एक दिन दुई दिन तिन दिनसम्म बाढी एकदम सबै ठाउँमा डुबानमा परेका हुन्छन्। अब त्यो चाहिँ बिस्तारै अनि बिस्तारै यसको इम्प्याक्ट पछि 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 जति पछि भयो देखिँदै जाने। अनि अब भूकम्पमा पर्दाखेरि मान्छे बाँचेका मान्छेहरू सक्दो यताउति खोज गर्ने कुरा हुन्छ भने अब यसमा चाहिँ सबैतिरै डुबान भावनाले आफू आफ्नो घर परिवार र अर्को छिमेकीको घर नै पनि टाढा भइदिन्छ र फोन सम्पर्क मात्रै हो, यताबाट उता जान पनि कठिन हुन्छ र आफ्नै परिवारलाई बचाउने समस्या हुन्छ। त्यो हिसाबमा यसको इम्प्याक्ट चाहिँ अब पछिसम्म नै देखिन्छ। जस्तो किसानहरूको अब धान खेतहरू सबै नोक्सान भइसकेको छ, यसको इम्प्याक्टहरू अब बिस्तारै हाम्रो पछि प्रोडक्सनमै देखिन्छ। अब त्यो भूकम्पमा पनि नदेखिने होइन, एक हिसाबमा त प्राकृतिक प्रकोपका यो कन्सिक्वेन्सेसहरू उस्तै उस्तै नै हुन्, तथापि केही केही फरक चाहिँ देख्न सकिन्छ।
अब बाढी गइसकेपछि एक दुई दिनमा त यो अवस्था सामान्य नै हुँदै जाला, अब यो जनजीवन सामान्य बनाउनका लागि हामीले कस्ता कस्ता कुरामा ध्यान दिनु पर्ला? जस्तै घरबार छोडेका मान्छेहरू कति बेला चाहिँ घरमा फर्कने, आफ्ना वस्तुभावहरूलाई कतिखेर चाहिँ त्यो जाने, बालबच्चा भएको ठाउँ कहिले जाने भन्ने कुरा चाहिँ हामीले कसरी निर्धारण गर्छ?
जब चाहिँ पानीको लेभल अब कम हुँदै जान्छ अनि त्यसपछि आकाशबाट पर्ने पानीको सम्भावना पनि कम हुँदै जान्छ, त्यसपछि हामीले फेरि अर्को एसएमएस पठाउँछौँ, मास एसएमएस, अब खतरा त टर्यो, तपाईँहरू आफ्नो घर फर्किनु भयो हुन्छ तर सुरक्षित साथ फर्कनुहोला, बाटोमा पहिरो गएको हुनसक्छ भन्ने खालको म्यासेज हामीले पुनः पठाउँछौँ र उहाँहरू फर्किएको छ।
जस्तै यो खानपिनको कुरा विशेष गरी बाढीबाट विस्थापित भइसकेपछि मान्छेहरूले विशेष गरी पानीकै कुरा गरौँ न, अर्थो खानेकुरा त कसैले पाइएछ भने कसैले ल्याएर दिएछ भने खाने भयो, यो पानीबाट चाहिँ कसरी बस्न सकेला? किनकि यो बेला त अब यो बाढी गइसकेपछि रोग फैलिन सक्ने, दूषित पदार्थहरू कुहिने, जीव जन्तुहरू कुहिने र महामारी फैलिन सक्ने सम्भावना चाहिँ बढिरहन्छ, त्यसबाट चाहिँ कसरी बस्न सक्छन्?
अब यसमा पानीको समस्या हुन्छ बाढीको बेला भन्ने चाहिँ हामीले पहिलेदेखि नै यो सोचेको कुरा हो र हाम्रो एउटा प्रोजेक्ट पनि छ यो युएनडिपीको सहयोगमा, कतिपय जिल्लामा हामीले जस्तो सप्तरी उदयपुर त्यतातिर चाहिँ बाढीकै लागि भनेर अलिकति माथि उठाएर ट्युबवेलहरू जुन एक तल्ला दुई तल्लासम्म माथि उठाएर त्यहाँबाट पम्प गर्ने खालको बनाएछौँ। त्यो किन बनायो त भन्दाखेरि तल जमिन डुबे तापनि त्यो ट्युबवेलको पानी चाहिँ अलिकति सुरक्षित आइरहोस् माथिसम्म भन्ने हिसाबमा त्यसरी बनाएका पनि छौँ, तर सबै ठाउँमा त्यो सम्भव छैन, त्यो बनाउन सकिया छैन। त्यस्तो अवस्थामा चाहिँ अब सकेसम्म क्लोरिनका झोलहरू पाइन्छ भने त्यो हालेर खाने, सकिन्छ भने उमालेर खाने पानीहरू भन्ने नै हो अब हामीले भन्नु छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी बाढ़ी पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको क्षति र राहत तथा उद्धारमा भइरहेका प्रयासबारे कुराकानी गरिरहेका छौं। कार्यक्रममा बाढ़ी पहिरोका कारण पूर्वी नेपालमा परेको असर र ठाउँ ठाउँमा अवरूद्ध भएको सड़क खुलाउन भइरहेका प्रयासबारे तयार पारिएको सामग्री बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिनु नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बाढ़ी पहिरोका कारण देशभरको जनजीवनमा परेको असर र उद्धार तथा राहतमा भइरहेका प्रयासबारे छलफल गरिरहेका छौं। बाढ़ीका कारण पूर्वी तराईका जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन्। ठूला नदी भन्दा पनि साना नदीमा आएको बाढ़ीले धनजनको क्षति भएको छ। उज्यालोका जिल्ला सहकर्मीहरूको सहयोगमा साथी अर्जुन पोखरेलले तयार पारेको सामग्री अबको क्रममा।
बाढ़ी र डुबानले पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन अस्त व्यस्त बनेको छ। नारायणी, कोशी, बागमती, मेची जस्ता ठूला नदी बस्तीमा नपसे पनि चुरे क्षेत्र हुँदै बग्ने साना खोलाले नोक्सानी पुर्याएका छन्। ठूला नदीमा पानीको सतह बढेकाले सतर्क रहन चेतावनी दिइए पनि अहिलेसम्म ठूला नदी बस्तीमा पसेका छैनन्। तर हिउँदमा सुक्खा हुने र बर्खामा मात्रै बग्ने साना खोला ठूल्ठूला ढुङ्गामुढा र पात पतिङ्गर बोकेर समथर भूभागमा झरेपछि पूर्वी तराईका गाउँ शहरमा डुबान र कटानको समस्या आउँछ। मोरङमा पनि खोलाको पानी बस्तीमा पसेकै कारण डुबान भएको छ। थप जानकारी सहित विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हा।
हिजो बेलुकादेखि त्यहाँ यो जनप्रियको बेलुकादेखि आउनु भएको छ, अरू हिजो बिहानदेखि हुनु, अब आजसम्मको त म्यानेज गर्न हामी गाउँपालिकाबाट म्यानेज गरेका छौँ। अब हामीलाई खाद्यान्नको समस्या पर्दै भयो, अब बजारमा किन्न पनि धेरै कुराहरू त्यहाँ पनि पाउँछ।
मोरङको कटहरी गाउँपालिकाका कार्यकारी अधिकृत जिल्ला दैवी प्रकोप समितिको बैठकमा राहत माग गर्दै कटहरी गाउँपालिकाका 75% क्षेत्र डुबानमा छन्। पीड़ितलाई उद्धार गर्ने काम सकिएको भए पनि राहत वितरणमा समस्या देखिएको छ। सिंगिया खोला र लोहन्द्रा खोला गाउँ पसेपछि जलमग्न छ। त्यस्तै विराटनगर महानगरपालिकालाई पूर्वबाट सिंगिया र पश्चिमबाट केसलिया खोलाले डुबानमा पारेको छ। मोरङका प्रहरी उपरीक्षक अरूण कुमार विसी।
मोरङ जिल्लाका विभिन्न स्थानहरू करिब 70-80% नै डुबानमा परेको छ। उद्धार गरेका करिब करिब 10-11 हजार जति मान्छेहरू र 8.5 हजार जति चाहिँ घर डुबानमा परेको छ। यो विस्थापित भएका मान्छेहरू विभिन्न स्थानमा राखेका छौं।
मोरङको गोविन्दपुर लगायतका दक्षिणी क्षेत्रका प्रहरी चौकीहरू नै डुबानमा परेपछि प्रहरी नै विस्थापित भएका छन्। मोरङमा करिब 11 हजार बढी विस्थापित भएको तथ्याङ्क आएको भए पनि अझै विवरण आउन बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ।
बुढी गंगा छ, सिंगिया भइहाल्यो, बकरा छ, त्यसपछि लोहान्द्रा, रतुवा, यी 4-5 वटा यी खोलाहरूमा बढी मात्रामा चाहिँ बहावहरू देखेको छ। एकदमै पानीको बहावले गर्दाखेरि पुरा गाउँमा पसेर गाउँमै नै 2-3 फिट भन्दा बढी पानीहरू चाहिँ आइसकेको अवस्था थियो। तर आज पानी अलिक कम भएको हिसाबले अलिकति कम चाहिँ पानीको लेभल घटेको छ।
बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको काम भइरहे पनि डुबान परेको 2 दिन बितिसक्दा पनि अझै राहतको काम प्रभावकारी देखिएको छैन। राहत वितरणको काम प्रभावकारी बनाइने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य बताउनुहुन्छ।
हामीलाई राहत सामग्री रूपमा प्राप्त भएका सामग्रीहरू आवश्यकता कारण वितरण गरौं, यहाँ स्टोरेज नगरौं भनेर मैले भनिसकेको छु।
राहत र उद्धारमा सुरक्षाकर्मी सँगै स्थानीय युवा समूह पनि सक्रिय भएर लागेको भए पनि निरन्तरको वर्षाको कारण समस्या देखिएको छ। 3 दिन यताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपूर्ति समेत बन्द भएको छ।
झापामा पनि बर्खामा मात्रै उर्लने अदुवा खोलाले बिर्तामोड सहित दक्षिणका क्षेत्र डुबाउने गरेको छ। यस्तै बिरिङ र माई खोलाले पनि समस्या समस्या ल्याएको छ। निन्दा खोलाले मेचीनगरको उत्तर र दक्षिणमा कटान र डुबानको समस्या निम्ताउँदै आएको छ। झापाका कमल खोला, झिलझिले खोला, टाङटिङ खोला र रतुवा खोलाले वर्षेनी दुःख दिँदै आएका छन्। सुनसरीको इटहरी पनि डुबानबाट धेरै प्रभावित भएको छ। सुनसरीमा बुढी खोला र सुनसरी खोलाले इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, गोटी गाउँपालिका, हरिनगरा गाउँपालिका लगायतका ठाउँ पूरै जलमग्न भएका छन्। नेपाल विद्युत प्राधिकरणको दुहबी सब स्टेशनमा 3 फिटसम्म पानी जमेकोले पूर्वाञ्चलका धेरै जसो ठाउँमा बिजुली अवरुद्ध छ भने बिजुली नहुँदा संचार सेवा पनि अवरुद्ध छ। नेपाली सेनाको पूर्वी पीर्तना इटहरी र सशस्त्र प्रहरीको पूर्वाञ्चल मुख्यालय बराह वाहिनी पनि जलमग्न भएको छ। इनार, धारा, ट्युबवेल पनि डुबानमा परेका कारण इटहरीमा खानेपानीको हाहाकार हुन थालेको छ। पसलहरू बन्द हुँदा तरकारी, दाल, चामल लगायतका सामग्रीको पनि अभाव हुन थालेको छ। चुरेबाट आउने गागन खोलाको पानी पस्दा सिराहाको औरही गाउँपालिका वर्षेनी डुबानमा पर्ने गरेको छ। यस्तै बेचो खोलाले पनि समस्या निम्ताइरहेको छ। डिम्मा खोलामा आएको बाढीले कर्जन्हा गाउँपालिका पूरै तालमा परिणत भएको छ। साना खोलाकै कारण सिराहाको लाहान, गोलबजार, सुखीपुर, मिर्चैया लगायतका बजारहरू डुबानमा परेका छन्। सप्तरीमा खाँडो खोलाले दुःख दिने गरेको छ। धनुषाका धेरै गाउँ शहरहरू ताल जस्तै बनेका छन्। पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र मधेसका धेरै जसो भित्री सडकमा ताल जमेको छ। गाडी चल्ने छाँटकाट नै छैन। ठाउँ ठाउँमा बिजुलीका पोल र ठूल्ठूला रुख ढल्दा अनि कतिपय ठाउँमा पक्की पुल र कलभर्ट नै बगाउँदा सडक सञ्जाल अस्त व्यस्त बनेको छ। सर्लाहीको सदरमुकाम मलङ्गवा, व्यापारिक केन्द्र बराथवा, बयलवास लगायतका बजारसहित जिल्लाका सबैजसो गाउँबस्ती डुबानमा परेका छन्। लखनदेही, बाँके, फुलजोर, कालिन्जोर, चापिनी, बागमती लगायतका खोला, खहरे तथा खोल्सीले सर्लाही अस्त व्यस्त बनाएको छ। छटौल, खुटौना, सक्रौल, खैरवा, फुलपरासी लगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणले जानकारी दिनुभएको छ। बागमतीको रामपुर घाट र लखनदेही नदीले ठाउँ ठाउँमा पक्की पुल तथा कच्ची बाँध बगाउँदा नदी गाउँमा पसेको छ। रौतहटमा चाँदी, तरहरी, लमाहा, अरुवा लगायतका खोलाले पनि बस्ती डुबाइरहेका छन्। सप्तरी र रौतहटमा बिजुली अवरुद्ध छ भने मोबाइल र ल्यान्डलाइन फोन सेवा पनि बन्द हुँदा दुई जिल्लामा सम्पर्क हुन निकै समस्या भइरहेको छ। चन्द्रनिगापुर ढल्केवर र पथलैया चन्द्रनिगापुर 132 केबी ट्रान्समिसन लाइनमा समस्या हुँदा बिजुली पनि अवरुद्ध रहेको छ। सप्तरी र रौतहटमा हजारौं नागरिक बाढीको बीचमा फँसेको अनुमान गरिएको छ। रौतहटको छिमेकी जिल्ला बारामा पनि अधिकांश भूभाग डुबानमा परेको छ। बाढी प्रभावित सबैजसो जिल्लाका जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार, मालपोत, कृषि विकास लगायतका सबै सरकारी कार्यालयको पहिलो तालासम्म पानी पसेको छ। केही जिल्लामा जिल्ला अस्पताल पनि डुब्दा उपचारमा समस्या भएको छ। विद्युत पूर्ण रूपमा बन्द रहेको छ। पेट्रोल पम्पहरू बन्द भएका कारण जेनेरेटर चलाउन पनि समस्या भएको छ। सप्तरी, रौतहट, मोरङ लगायतका जिल्लाका बाढी प्रभावित अझै पनि घाँटी घाँटी आउने पानीमा डुब्दै उद्धारको पर्खाइमा रहेका छन्। तर खराब मौसमका कारण हेलिकप्टर पनि पुग्न नसक्ने अवस्था रहेको छ। उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याइएका नागरिक पनि एकछाक खाना र एकछरो कपडाको अभावमा बसेका छन्। विभिन्न संघ संस्था र फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल मार्फत जुटाइएको राहत सामग्री लगेर अभियन्ताहरू पूर्वी तराई छिर्न सकेका छैनन्। घरबार विहीन भएकाहरूसँग पुग्न सरकारले प्रयास गरेको देखिन्छ। तर खराब मौसम र समयमै पूर्व तयारी नगरेका कारण सरकारको प्रयास प्रभावकारी बन्न सकेको छैन।
साथी अर्जुन पोखरेल पूर्वी तराईका जिल्लामा बाढी पहिरोले पारेको असरबारे तयार पारिएको सामग्री प्रस्तुत गर्दै हुनुहुन्थ्यो। बाढी पहिरोका कारण देशभरका सड़क पनि अवरुद्ध भएका छन्। अवरुद्ध सड़क खुलाउनका लागि भइरहेका प्रयासबारे सड़क विभागको उपनिर्देशक दयाकान्त झासँग साथी विष्णु विश्वकर्माले कुराकानी गर्नुभएको छ।
विभिन्न ठाउँमा बाढी पहिरो आएर बाटो अवरुद्ध बन्ने, खोल्ने, फेरि सड़कमा पहिरो झर्ने यात्रुले निकै शास्ति भइरहेका छन्। अब यसमा के गरिरहेको छ सड़क विभागले?
जहाँ बाटो बन्द हुन्छ त्यहाँबाट।
तर सड़क अवरुद्ध हुने पूर्व तयारी चाहिँ मन्त्रालय र विभागले चाहिँ किन रहँदैन?
हामी पूर्व तयारी गरेका हुन्छौँ। हाम्रो देशभरि नै हामी मेसिन पठाएका छौँ। हाम्रो अपरेटरहरू छन्, तेल पदार्थ व्यवस्था गरेका छौँ। तर यो सब तयारी हुनु एउटा कुरा हो र प्रकृतिसँग भिर्नु अर्को कुरा हो। सोचेको भन्दा बढी पानी आयो भनेदेखि देश पहाडी मुलुक हो, यहाँ पहिरो पनि यहीँ आउँछ, बाढी पनि यहीँ जान्छ। तराईमा बाढी जान्छ, पहाड पहिरो जान्छ। सक्दो प्रयास हुन्छ हाम्रो अवरुद्ध नहुने गरी यातायात चलाउँ भनेर। त्यही पनि यता कता पानी ठुलो परेको रे बाटो बन्द हुन्छ, तर हामी प्रयास गर्दैछौँ। हामी हाम्रो बाटो अहिले कोही पनि ठाउँमा बन्द छैन, नारायण मुङलिङ बाहेक। त्यो पनि पानी रह्यो भनेदेखि हामी तिनवटा बाटो खोल्छौँ। हाम्रो तयारी छ, तर प्रकृतिसँग केही सक्दैन। अब दुई चारवटा पुलमा पाएरै धसेको अवस्था देखियो। त्यो दैवी प्रकोपसँग कसो के लाग्छ र
संरचना कमजोरी भन्दा पनि हाम्रो भौगोलिक समस्याले गर्दा यो
एकदमै यो भौगोलिक भनौँ प्राकृतिक विपदा भनौँ यसलाई यो प्राकृतिक विपदा नै हो 24 घण्टामा यदि 500 मिलिमिटर पानी पर्छ भनेदेखि त्यो प्राकृतिक विपदा नै हो
त्यसले चाहिँ जति बेला पनि जहाँको सडक पनि अवरोध गर्न सक्ने
हैसियत राख्छ सक्छ अवरोध भइरहेछ तर हामी प्रयासरत छौँ र धेरै ठाउँबाट खोलि पनि सक्यौँ 24 घण्टाभित्र हामी बाटो खोलिसक्यौँ
पूर्व जाने गाडी जस्तो बाटोमा मैन राजमार्गमै धेरै ठाउँमा अवरुद्ध भयो धनुषा महोत्तरी लगायतका ठाउँमा पनि पुल भाँसिएर कोही
मेरो जानकारीमा अहिले बाटो एक ठाउँमा अवरुद्ध छैन
रोकिएको छ
सबै ठाउँ बाटो खुलेको छ तर समस्या देखिएको छ
रातो डाइभर्सन बाटो खुल्नु भएको छ तर जो मुख्य सडक हो त्यो त अवरुद्ध भएकै छैन
त्यो त भने नि मैले पानी परेपछि त हुन्छ नि अवरुद्ध
र एउटा मुख्य राजमार्गमा हिँड्नु र डाइभर्सनको बाटो हिँड्नु त
हिँड्नु त त्यो त
शास्ति ढिला सुस्ती
त्यो शास्ति भएन के भने यस्तो पानी परेपछि शास्ति हुन स्वाभाविक हो त्यो भइरहेको छ तर हाम्रो प्रयासरत छौँ हामी कि जति ठाउँमा बाटो अलिक असुविधा भएको छ त्यो नहोस् सक्दो छिटो बाटो खोल्ने तर दुई अहिले हामी जानकारीमा आएको छ कि दुईवटा पुलको पायरै धस्यो त्यसो के गर्न सकिन्छ रातो पुलमा धसेको छ धनुषा र महोत्तरीको बोर्डर हो
त्यो पुलको संरचना कमजोर कि त्यो छेउछाउको माटो कमजोर कि यता सिधै पहिरोले बाढीले हान्दिएर कम समस्या
माटोमा पायर धस्नु भनेको पुललाई कमजोर कसरी भन्न सक्नुहुन्छ पानी तल पस्यो माटो खन्दियो त्यसले गर्दा धस्यो
त्यस्तो बाँकेको पनि एउटा गाबर भन्ने ठाउँमा पनि त्यसरी पुलको एउटा भाग नै
गाबरको समस्या ठुलो समस्या होइन सानो समस्या हो त्यो सानो कलभर्ट थियो त्यहाँ माथिबाट रुखका मुढाहरू आएर पानी बग्ने ठाउँ छेकिदियो त्यसले गर्दा पानी बग्न नपाएकोले बाटो खोलिदियो तर त्यो हामी समस्या सल्भ गरिसक्यौँ ठुलो कुरा होइन त्यो बाटो खोलियो पानीको निकास पनि खोलियो र बाटो पनि माटो पुल हामी यता चलिरहेको छ
त्यो भनेको पुल माथिबाट चलिरहेछ
चल्यो चल्यो
त्यति समस्या छैन
छैन
दाउनेमा चाहिँ के भएर छ
दाउनेमा बाटो भाँसिएको छ बाटो काटियो तलबाट पानी बगेर बाटो काटिदियो भनौँ न आधा बाटो काटेर तल गयो त्यहाँ हामी भित्ता खोपेर अहिले भर्खर आधा घन्टा अगाडि कुरा हो गुनगु बाटो चलाइसक्यौँ
अलिकति भित्ताबाट चाहिँ मुख्य बाटो चाहिँ भत्कियो त्यो बनाउन फेरि टाइम लाग्ला होला नि अब
लाग्छ नि त अब
कति लाग्छ सर त्यस्तो धेरै ठाउँमा क्षति पुगेको छ अब त्यसलाई पहिलेकै फर्ममा ल्याउनु
त्यही त त्यो आज हुन्छ भोलि हुन्छ बनाउन सक्दैनौँ अब पहिला यो पहिला पानी कमाउनु पऱ्यो त्यसपछि हामीले पनि थाहा पाउनु पऱ्यो नि कति क्षति भएछ कति तलबाट संरचना उठाउनुपर्छ त्यसमा सर हुन्छ
जस्तो बर्खामा धेरै ठाउँमा मध्य सुदूर पूर्व र मध्यका क्षेत्रमा पनि धेरै ठाउँमा बाटो अवरुद्ध हुने फेरि खोल्ने फेरि बाटो अवरुद्ध हुने क्रमपर्छ यसको दिगो समाधान चाहिँ के देख्नुहुन्छ
दिगो समाधान त एउटा पानी नपरिदिए हुन्थ्यो पानी परेपछि त हामी के गर्न सक्छौँ प्रकृतिसँग त कसो के लाग्छ र तपाईँले याद होला 500 वर्ष अगाडि कोसी नै नयाँ ठाउँमा बग्न थालेको थियो होइन कति ठुलो क्षति भएको थियो त्यसरी हामी सक्दो प्रयास गर्छौँ कि सामान्य पानीले सामान्य वर्षातले केही नहोस् भनेर हामी संरचना बनाउँछौँ तर सोचेको भन्दा बढी ठुलो पानी आइदियो भने संरचना हाम्रो बाटो पूर्व पश्चिम छ देशको ढलानमा उत्तरदेखि दक्षिणतिर छ त्यसले गर्दा हाम्रो बाटो नै कहीँ कहीँ बाटोकै कारणले पनि पानी जम्न चाहिँ गएछ बाटोको मासतिर त्यो चाहिँ हो त्यहाँ हामी सक्दो प्रयास गर्दैछौँ कि जहाँ जहाँ निकास छ त्यो निकास निर्विरोध रूपमा निर्विरोध रूपमा पानी बगिरहेको छ निर्वाध रूपमा पानी बगाउने प्रयास गर्दैछौँ हामी तर त्यस्तो छैन त बनायो भत्कायो त्यस्तो भएको छैन कहीँ
जस्तो डुबान भएका ठाउँमा गाडीहरू चलाउँदाखेरि सावधानी नअपनाउँदा पनि केही मानिसले ज्यान गुमाएका उदाहरण पछाडि समय भेटिए त्यस्तो ठाउँमा चाहिँ तपाईँले के अलर्ट गर्नुहुन्छ
त्यसमा हामी के गर्न सक्छौँ त्यसमा त पानी जहाँ सक्दो त्यहाँ अलि थाना उठाउन गाडी हाल्नु भएन अलि 1 घण्टा 2 घण्टा कुरेर पनि एक दुई ठाउँमा देखिया छ कि बाटो माथिबाट पानी बगिरहेछ त्यस्तो ठाउँमा अलिक होस् पुऱ्याएर गाडी चलाउनु
पर्छ फेरि गाडी नै सुट्टै बगाएर लाग्छ
जान सक्छ त्यसमा अलिक सचेत नअपनाउनु र सतर्कता बनाउनु भएको के गर्न सकिन्छ
72 घण्टा यता शुक्रबारदेखि परेको पानीले देशका धेरै ठाउँमा झन्डै 50 भन्दा बढीको मृत्यु भयो अब त्यत्तिकै संख्यामा बेपत्ता पनि छैन यसले चाहिँ यो सडकको मात्रै होइन प्राकृतिक विपदकै समस्या हो मैले भन्न खोजेको चाहिँ यो बीचमा जति पनि दुर्घटनाहरू हुन पुगे सडक पनि कहीँ न कहीँ आटास भएको छ यसलाई मन्त्रालय तपाईँको विभागबाट के सर्कुलर जारी भएको छ ताकि यस्ता समस्या तत्कालै न्यूनीकरण हुन सक्छ
होइन हामी त तपाईँलाई अघिदेखि अनुरोध गर्दैछु कि हाम्रो काम बाटो चाहिसकेसम्म कम क्षति हुन दिने बाटोलाई र यातायातलाई सक्दो कम समयमा यातायात खोलिदिने त्यो दुईटै काम हामी गरिरहेछौँ बाटै बन्द भएर दुई जाने बितिसकेको अवस्था कहीँ छैन बाटो बन्द हुनसाथ हामीले मेसिन पठाएर हुन्छ कि के गर्छ आफ्नो मेसिन नबोकेको ठाउँमा भाडामा लिएर पनि मेसिन लिएर काम गरौँ हामी आदेश दिइसकेका छौँ त्यो अनुसार काम भइरहेको छ अब दैवी प्रकोप बहुत ठुलो पानी परेको छ मान्छे मानवीय क्षति पनि भएको छ हामी सबै थाहा छ सबै कुरामा सर विभागले गरेर त होइन यातायात चाहिँ सक्दो प्रयास गरेका छौँ यातायात बन्द नहोस्
उहाँ हुनुहुन्थ्यो सडक विभागका उपनिर्देशक दयाकान्त झा। कार्यक्रम बदलो नेपालको आजको अंकमा हामीले बाढ़ी पहिरोले पारेको असर, बस्ने उपाय, अवरूद्ध सड़क खुलाउन भइरहेका प्रयासबारे चर्चा गर्यौं। यो सँगै कार्यक्रम बदलिदो नेपालको आजको अंकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।